समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटै विधेयक पारित। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्वारा कोविड 19 महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सम्बन्धित पक्षसँग छलफल। आज थप 370 जना कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा संक्रमण मुक्त भई घर फर्कनेको संख्या 2142। आज थप 535 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। अहिलेकै दरमा संक्रमण बढ़दै गए, भदौ 2 गतेसम्ममा 40,000 संक्रमित पुग्ने स्वास्थ्य मन्त्रालयको आकलन। असारको पहिलो हप्तामा करिब 18 अर्ब रूपियाँ कर संकलन। पाल्पाको सम्मुबारीमा पहिरोले 3 सवारी साधन बगाउँदा 2 मृत्यु, 1 घाइते र कोरोना भाइरसको संक्रमणका कारण हताहतीको संख्यामा कमी आए पनि महामारी अझै नसकिएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा सजगता अपनाउन अपील। समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विभिन्न 3 विधेयक पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2077, राष्ट्र ऋण उठाउने विधेयक 2077, ऋण तथा जमानत 24 संशोधन विधेयक 2077 पारित गरेको हो। बैठकले ती विधेयकहरूलाई सुझाव बिना नै पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ। यसअघि गत जेठ 32 गते बसेको प्रतिनिधि सभा बैठकले बजेटसँग सम्बन्धित ती विधेयकहरू पारित गरेको थियो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाङफेले महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङले अख्तियार दुरूपयोग अनुसन्धान आयोग 2 संशोधन विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन र भ्रष्टाचार निवारण 1 संशोधन विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले संसदमा सांसदहरूले उठाउनुभएका विषयमा भइरहेका कामबारे सम्बन्धित सांसदले जानकारी पाउने व्यवस्था गर्न सदनको ध्यान आकर्षण गराउनु भएको थियो। उहाँले संसदमा विशेष तथा शून्य समयमा सांसदहरूले जनताको तत्कालको समस्या उठाउने गरेको भए पनि त्यसको सुनवाई नहुने गरेको भन्दै त्यस विषयमा सरकारले जवाब दिने व्यवस्था गर्न माग गर्नुभयो। सांसद जितेन्द्र नारायण देवले वैवाहिक अंगीकृत नागरिकताको विषयमा सरकार र सत्तापक्षले एकलौटी निर्णय गरी देशलाई मुठभेडतर्फ लैजान थालेको आरोप लगाउनुभयो। सांसद मृगेन्द्र कुमार सिंह यादवले अंगीकृत नागरिकताका विषयमा सरकारले 2/3 दम्ब देखाउन खोजेको बताउनुभयो। सांसद शेखर कुमार सिंहले वर्षायाम शुरू भइसक्दा पनि 2 प्रदेशका खोला नालामा तटबन्धको काम हुन नसकेको भन्दै राजविराज औद्योगिक क्षेत्रमा बाढ़ीको सम्भावना रहेकाले बाढ़ी नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बस्नेछ। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले कोविड 19 महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सम्बन्धित पक्षसँग आज छलफल गरेको छ। समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद भिडारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अरियाल र स्वास्थ्य विभागका महानिर्देशक डाक्टर दिपेन्द्र रमण सिंहसँग स्वास्थ्य सामग्री खरिद प्रक्रियाका बारेमा छलफल गरेको हो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अरियालले विशेष परिस्थितिमा भएको स्वास्थ्य सामग्री खरिद सार्वजनिक खरिद ऐन बमोजिम नै मन्त्री परिषदको निर्णयमा भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद भिडारीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा हालसम्म 2,34,81,00,000 रूपियाँ संकलन भएको र हरेक खर्चको विवरण रहेको स्पष्ट पार्नुभयो। उहाँले कोरोना संक्रमण नियन्त्रण रोकथाम र उपचारका लागि संघीय सरकार प्रदेश तथा स्थानीय तहमा बजेट निकासा भएकोमा विवरण आउने क्रम जारी रहेको तर बाहिर भनिए जस्तो 10 अर्ब रूपियाँ खर्च भने नभएको बताउनुभयो। बैठकमा सांसदहरूले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रक्रियागत र त्यसको मूल्यमा समेत देखिएको अन्तरले थुप्रै आशंका रहेको बताउनुभयो। सांसद डाक्टर मिनेन्द्र रिजालले स्वास्थ्य मन्त्रालयका सल्लाहकारको भूमिका र देखिएका हरेक प्रक्रिया र निर्णय आशंका र सन्देहको घेरामा रहेको बताउनुभयो। ग्रामीण पशु स्वास्थ्य कार्यालयको क्षमता मापन अनिवार्य हुनुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा पशुपंक्षी विज्ञहरूले पशु चिकित्सा सेवा संवेदनशील विषय भएकाले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सरकारले थप सहयोग गर्नुपर्ने बताउनुभयो। बैठकमा पशुपंक्षी विज्ञ नारायण प्रसाद घिमिरेले कानूनले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूको क्षमता विकास गर्न सुझाव दिनुभयो। विज्ञ जनक रावलले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता भेटेनरी चिकित्सकको सुपरिवेक्षणमा रहनुपर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा कृषि तथा पशुपंक्षी विकास मंत्री घनश्याम भूषालले विज्ञका रचनात्मक सुझावहरूलाई सरकारले सकारात्मक रूपमा आत्मसात गर्दै अघि बढ़ने बताउनुभयो। समितिका सभापति पूर्ण कुमारी सुवेदीको सभापतित्वमा भएको बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक 2076 सम्बन्धमा सुझाव लिइएको थियो। पाल्पाको तानसेन तमघास सड़क खण्ड अन्तर्गत तानसेन नगरपालिका 11 स्थित सम्मुबारी भन्ने स्थानमा अहिले साँझ करिब 5 बजेतिर पहिरो खस्ता 3 सवारी साधन बगाएको छ। पहिरोले एउटा ट्रक, ट्याङ्कर र बलेरो जीप बगाएको हाम्रा संवाददाता विष्णु खण्डालले जनाएका छन्। अहिलेसम्म 2 शव भेटिएको छ भने 1 उद्धार गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार एउटा मोटरसाइकल समेत बगाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको हाम्रा संवाददाताले जनाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार कार्य जारी राखेका छन्। आज थप 535 जना कोरोना भाइरसका बिरामी थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या 9561 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 461 जना पुरूष र 74 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार आज मोरङका 24, सप्तरीका 15, झापाका 3, धनुषाका 10, अछामका 2, अर्घखाँचीका 9, बैतडीका 14, डडेलधुराका 15, डोटीका 7, गुल्मीका 56, महोत्तरी, जाजरकोट र ओखलढुङ्गाका 1-1 जना, कैलालीका 58, नवलपरासी र चितवनका 5-5 जना, स्याङ्जाका 33, सर्लाहीका 47, सिन्धुपाल्चोकका 2, सिराहाका 23, पाल्पाका 81, प्युठानका 30, रौतहटका 34, रूपन्देहीका 12, नवलपरासी पूर्वका 24, तनहुका 11 र दाङका 16 जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म 76 जिल्लाका 8667 जना पुरूष र 894 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी आज थप 370 जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट 338 जना पुरूष र 32 जना महिला संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको संख्या 2142 पुगेको छ। देशका विभिन्न प्रयोगशालामा हालसम्म 181371 पीसीआर तथा 268103 आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 6198 पीसीआर तथा 5929 आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 90730 जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा 7779 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 संक्रमणबाट हुने सम्भावित बिरामीहरूको प्रक्षेपण गरेर उपचार गर्ने व्यवस्था गरेको छ। मन्त्रालयले संक्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर उपचार गर्न मुलुकभरि 1000 भेन्टिलेटर र 1800 सघन उपचार कक्ष आईसीयू तयारी अवस्थामा राखेको मन्त्रालयका नीति तथा योजना प्रमुख डाक्टर गुणराज लोहनीले जानकारी दिनुभयो। उहाँले अहिलेकै दरमा संक्रमण बढ़दै गए भदौ 2 गतेसम्म 40,000 संक्रमित पुग्ने र तीमध्ये 5% बिरामी गम्भीर हुँदा 2,000 र 2% भए 800 बिरामी हुने आकलन अनुसार भेन्टिलेटर र आईसीयू सैया तयार गरिएको बताउनुभयो। इपिडेमियोलोजी तथा सर्वारोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले 98% संक्रमितमा कोविड 19 सम्बन्धित कुनै लक्षण नदेखिएकाले बिरामीलाई भेन्टिलेटर र आईसीयूको आवश्यकता नपर्ने बताउनुभयो। उहाँका अनुसार अहिले काठमाडौँमा 3, भुटवलमा 6 र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 1 आईसीयूमा उपचार भइरहेको छ। मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई 20-20 सयको आईसीयू बनाउन निर्देशन भए बमोजिम तयार पारेको जनाएको छ। कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका 688 जना नेपाली आज स्वदेश फर्किएका छन्। कुवेतबाट 160, मालदिप्सबाट 156, बहराइनबाट 150, युएईबाट 150 र पाकिस्तानबाट 72 जना आज स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएका सबैलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टरमा लगिएको छ। होल्डिङ सेन्टरमा सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा स्थानीय तहहरूले व्यवस्थापन गरेको क्वारेन्टाइनहरूमा पठाउने तयारी भइरहेको नेपाली सेनाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
वाओ, रियल मै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एन्टिसिको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पहिरोका कारण गुल्मीमा 42 घर परिवार विस्थापित भएका छन्। लगातारको वर्षाले जिल्ला सदरमुकामसहित 42 घरका 208 जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो। प्रहरीको जोखिम बढ्दै पहिरोको जोखिम बढ्दै जान थालेपछि स्थानीयहरू विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन्। पहिरोले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका 7, बेदुखर्कका 14 घरधुरीका 64 जना, रेसुङ्गा 9, बुढीचौरका 2 घरधुरीका 65 जना, इस्मा गाउँपालिका 4, रातामाटाका 11 घरधुरीका 62 जना, कालीगण्डकी गाउँपालिका 5, फोक्सिङका 3 घरधुरीका 14 जना र मुसिकोट नगरपालिका 1 तल्लो पौदीका 2 घरधुरीका 3 व्यक्ति पहिरोका कारण विस्थापित बनेका हुन्। अविरल वर्षाका कारण पहिरो गएपछि आज अपरान्ह रेडी रुद्रवेणी बामीटकसार सड़क अवरूद्ध बनेको छ। सड़क खण्ड अन्तर्गत रूरू क्षेत्र गाउँपालिका 2 सागुरे सत्यवती गाउँपालिका 4 नादेवा खोला, वडा नम्बर 5 बाँदरे भीर र वडा नम्बर 6 डहरे खोला लगायतका स्थानमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको हो। त्यसै गरी आज बिहानदेखि अवरूद्ध बनेको तमघास रिडी सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो। पर्यटन व्यवसाय सञ्चालन कार्यविधि अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म सार्वजनिक गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाई तथा निजी क्षेत्रको सहकार्यमा तयार गरिएको कार्यविधि आज भर्चुअल बैठकमा पर्यटन मन्त्री योगेश भट्टराईले सार्वजनिक गर्नुभयो। त्यस अवसरमा मन्त्री भट्टराईले कार्यविधिले कोविड पछिको पर्यटनलाई चलायमान बनाउनका साथै सेवा र सुरक्षालाई मजबूत तुल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अहिलेको परिस्थितिमा पर्यटन उद्योगलाई गतिशील बनाउन आवश्यक तयारीका साथ अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कोविड पछिको पर्यटन व्यवसायलाई सुरक्षित रूपमा सञ्चालन गर्नका लागि कार्यविधिले सहयोग पुग्ने बताउनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनञ्जय रेग्मीले कार्यविधिमा होटल, रेस्टुरा, पदयात्रा, जलयात्रा लगायतका गतिविधिमा जाने पर्यटकले अप्नाउनुपर्ने सुरक्षा र सतर्कता र सेवा प्रदायकले बनाउनुपर्ने मापदण्ड समेटिएको जानकारी दिनुभयो। लामो समयदेखि जारी लकडाउनका कारण पर्यटन व्यवसायहरू मर्कामा परेका छन्। लकडाउन खुले पनि पर्यटन व्यवसाय लामो समय सञ्चालनमा आउन नसक्ने भन्दै इलामका व्यवसायी चिन्तित भएका छन्। इलाम संवाददाता सविता पाण्डेको रिपोर्ट।
इलाम आउने पर्यटकको संख्या बढ़न थालेसँगै साना तथा ठूला व्यवसायीले पर्यटक लक्षित गरी लगानी बढ़ाउन थालेका थिए। करोड़ौं लगानी गरी होटलहरू खुल्ने क्रम बढ़ेको भए पनि कोरोना संक्रमणको महामारी विश्वभर फैलदा पर्यटन व्यवसाय मारमा परेको बताउँछन् होटल एसोसिएशन इलामका अध्यक्ष देवी पौडेल।
जुन सेवा सुविधा दिने कुरा हो त्यो पनि बढ़ाएका थिए, लगानी बढ़ेको अवस्था थियो। अहिले इलाम आउने पर्यटकहरूको संख्या 0 छ। पर्यटन व्यवसायहरू विशेष गरेर होटल व्यवसायहरूलाई ठूलो नोक्सान।
जिल्लाको सूर्योदय नगरपालिकामा पर्यटकको चाप बढ़न थालेसँगै यस क्षेत्रमा करोड़ौं लगानीमा होटल तथा रिसोर्टहरू खुल्ने क्रम पनि बढ़ेको थियो। केही महिना अघि करोड़ौं लगानीमा सूर्योदय नगरपालिकाको पाल्टागेमा इस्टर्न ब्लू होटल सञ्चालन गर्नुभएका नगेन्द्र रिजाल ऋणको बोझ बढ़दै जाने भएपछि व्यवसाय संकटमा पर्ने बताउनुहुन्छ।
धेरै असर परेको छ, अब बैंकहरूको किस्ता तिर्नलाई सकेको छैन। सरकारबाट केही सहुलियत भयो भने राम्रै होला।
पर्यटकको चहल फल बढ़ी मात्रामा हुने जिल्लाको अन्तु, कन्याम, सन्दकपुर, माइपोखरी लगायतका पर्यटकीय स्थान सुनसान छन्। अन्य उद्योग तथा व्यवसायमा भन्दा पर्यटन क्षेत्रमा लामो समय प्रभाव पर्ने भन्दै पर्यटन व्यवसाय लयमा फर्किन लामो समय लाग्ने होटल व्यवसायी विजय राई बताउनुहुन्छ।
जति सक्दो लगानी हामीले यही क्षेत्रभित्र गरिसकेका कारणले अनि हामीसँग जोडिएका अरू व्यवसायीले यसलाई फेरि पुनः ताजगी गर्नको लागि धेरै समय लाग्छ।
अन्य व्यवसायको तुलनामा पर्यटन व्यवसायमा लामो समय प्रभाव पर्ने भएकोले स्थानीय सरकारले सघाउनु पर्ने होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलको भनाइ छ।
सहुलियत ऋणहरू दियो भने हामीहरूलाई व्यवसाय टिकाइ राख्नका लागि सजिलो हुन्छ र स्थानीय निकायहरूले विभिन्न शीर्षकमा लिने करहरूमा छुट गरेर जानुपर्छ।
गत वर्ष इलाममा 1,34,077 पर्यटक जिल्ला भित्रिएको पर्यटन सूचना केन्द्रको तथ्याङ्कमा छ। इलाममा साना चिया पसलदेखि ठूला होटल गरी 450 बढी होटल व्यवसायी रहेको होटल एसोसिएसनको तथ्याङ्क छ। होटल व्यवसाय ठप्प हुँदा करिब 6,000 जनाको रोजगारी गुमेको छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
झापाको कन्काई नगरपालिकाले 5 दिनका लागि नगर क्षेत्र सील गरेको छ। हिजो कोरोना संक्रमण पुष्टि भएकी स्थानीय महिलाका कारण सदरमुकाममा संक्रमण फैलन सक्ने भन्दै नगरपालिकाको आकस्मिक बैठकले स्वास्थ्य बाहेकका सबै क्षेत्र आजदेखि आउँदो शनिबार राति 12 बजेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो। हिजो संक्रमण पुष्टि भएकी महिला कुवेतबाट फर्किएकी हुन्। कोरोना संक्रमित बढ़न थालेपछि बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्रलाई आजदेखि सील गरिएको छ। कोरोनाका बिरामी बढ़दै गएपछि संक्रमणको जोखिम बढ़ने भएकाले बजार क्षेत्र सील गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले जानकारी दिनुभयो। लकडाउनमा पनि जारी रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्बन्धी सबैभन्दा महत्वपूर्ण र कठिन काम यसै साता सकिने भएको छ। राष्ट्रिय गौरवको आयोजनाको 2 ठाडो सुरुङको काम सम्पन्न हुने चरणमा पुगेको र कुल 683 मिटर लामो 2 ठाडो सुरुङ मध्ये 22.5 मिटर काम मात्र बाँकी रहेको आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले जानकारी दिनुभयो। रुकुम पश्चिम सेती मुद्दाका विषयमा रुकुम जिल्ला अदालतमा वादी र जाहेरीवालाको थुनछेक बहस सकिएको छ। भोलि प्रतिवादीतर्फका वकिलको बहस शुरू हुने रुकुम जिल्ला अदालतका सृष्टिदार कृत बहादुर बोहराले जानकारी दिनुभयो। गत जेठ 10 गते रुकुम पश्चिमको चौरजाहरी नगरपालिका 8 सोतीमा भएको घटनामा जाजरकोटका 5 र रुकुम पश्चिमका 1 मृत्यु भएको थियो। सो घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले 34 जना विरूद्ध कर्तव्य ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरमा मुद्दा दर्ता गराएको छ। हरेक वर्ष वर्षासँगै बाढ़ीको चपेटामा पर्ने गरेका रौतटवासीलाई झरीसँगै चिन्ताले सताउन थालेको छ। सामान्य वर्षातमा समेत डुबान हुने कुरालाई मध्यनजर गर्दै रौतहटका स्थानीय तहहरूले बाढ़ीबाट जोगिन पूर्व तयारी शुरू गरेका छन्। रौतहटबाट संवाददाता संजय कार्कीको रिपोर्ट।
वर्षेनी हुने वर्षा र बाढ़ीको चपेटामा पर्दै आएको रौतहट जिल्लाका बासिन्दालाई यस वर्ष पनि वर्षा लागेसँगै विपदको चिन्ताले पिरोल्न थालेको छ। कोरोनाको त्रास र लकडाउनले अस्तव्यस्त बनाएको जनजीवन सामान्य हुन नपाउँदै शुरू भएको वर्षा यामले आकाश गर्जिना साथ विगत झैं वर्षा, बाढ़ी र डुवानको क्षति सम्झेर रौतहटवासी पिरोलिने गरेका छन्। रौतहटको 18 पालिकामा अषाढ लागेसँगै विकास निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। तर सम्भावित विपदको लागि यस वर्ष रोकथाम र प्रतिकार हुन सकेको छैन। गौर नगरपालिकाका मेयर अजय गुप्ता:
कोरोनाबाट लडिरहेछौँ र अब बाढीसँग हामीले लड्नुपर्छ, कमसे कम जानमालको नोक्सानी नहोस्, त्यसका लागि गौर नगरपालिकाले आफ्ना सीमित स्रोतका बावजुद पनि अब तयारीहरू चाहिँ छन्। हामी त्यो सबै हामी चाहिँ तयारी हालतमा राखेका छौँ।
बाढीबाट डुबान भइहालेको खण्डमा समेत उद्धार गरेर राख्ने स्थान छैन। यस्तो महामारी र सम्भावित विपदको प्रतिकारको तयारीमा विपद व्यवस्थापन समिति जुटिसकेको भन्नुहुन्छ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे:
यो वर्ष पनि पूर्व तयारीको कार्य सुरु गरेका छौँ। यसमा चाहिँ अब रेस्क्यु इक्विपमेन्टहरू कहाँ कति छन् त्यसको लगत राख्ने कुराहरू, जति कार्य योजनालाई समयानुकूल बनाउनलाई संशोधन गर्ने कार्यहरू भइरहेको छ।
बागमती र लालबकैया नदीका भत्किएका बाँधको तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ। स्थानीय तहमा रहेका विपद व्यवस्थापन समितिले समय छँदै तयारीमा जुट्न जरुरी रहेको छ। रेडियो नेपालका लागि रौतहटबाट संजय कार्कीको रिपोर्ट।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 4,71,257 पुगेको छ। कुल संक्रमित 90,79,104 जना मध्ये 48,61,834 जना संक्रमण मुक्त भई घर फर्किएका छन्। हाल विश्वमा कोरोना संक्रमित मध्ये आधा भन्दा बढी मानिस संक्रमण मुक्त भई घर फर्किएका तथ्याङ्कमा देखिएको छ। संक्रमणपछि हताहतको संख्यामा कमी आएको तथ्याङ्कमा देखिए पनि कोरोना महामारी अझै समुदायभित्रै रहेको भन्दै उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सबैमा अपील गरेको छ। यसैबीच कोरोना संक्रमणको चपेटामा फँसेको अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण 1,22,259 जनाको मृत्यु भएको छ भने 23,57,312 जना कोरोना संक्रमित रहेका छन्। यसै गरी छिमेकी मुलुक भारतमा पनि संक्रमितसँगै मृतकको संख्या पनि बढ्दो छ। भारतमा कोरोनाका कारण हालसम्म 4,26,910 जना संक्रमित भएका छन् भने 13,703 जनाको मृत्यु भएको छ। कोरोना भाइरसका कारण अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित देखिएको छ, जहाँ मृतकको संख्या 50,000 नाघिसकेको छ भने कुल 10,86,990 जना संक्रमित छन्। पछिल्लो समय कोरोना संक्रमणको केन्द्र जस्तै बनेको भारतमा भने कोरोना संक्रमणका कारण मर्ने व्यक्तिमा पुरूषभन्दा महिलाको संख्या अधिक देखिएको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। कोरोना संक्रमण र त्यसबाट हुने हताहतीका बारेमा अध्ययन गरिएको जोन हपकिन्स स्वास्थ्य अध्ययन संस्थाले गरेको अनुसन्धानमा कोरोनाका कारण धेरैले ज्यान गुमाउने प्रमुख राष्ट्रहरू अमेरिका, चीन र इटाली सहितका 6 राष्ट्रमा अधिकांश पुरूषले ज्यान गुमाएको तथ्याङ्क बीच भारतमा भने महिलाहरूको संख्या अत्याधिक रहेको उल्लेख छ। अब आर्थिक समाचार।
असार महिनाको पहिलो 7 दिनमा उद्योगी व्यवसायी तथा सर्वसाधारण करदाताहरूले 18 अर्ब रुपियाँ कर तिरेका छन्। सर्वोच्च अदालतले सरकारलाई कर तिर्ने निर्णय कार्यान्वयन नगराउन भने पनि उद्योगी व्यवसायीले स्वतस्फूर्त रूपमा कर तिर्न थालेका हुन्। असार महिना शुरू भएपछि उद्योगी व्यवसायीले स्वतस्फूर्त रूपमा आर्थिक रूपमा संकटका बेला सरकारलाई सहयोग गर्नुपर्ने भन्दै कर तिर्न थालेको बताएका छन्। 680 ठूला करदाता मध्ये 8 गते सम्ममा 234 करदाताले 15,62,00,00,000 कर बुझाएको ठूला करदाताको कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिनुभयो। ठूला करदाताहरू मध्ये नेपाल दूरसञ्चार प्राधिकरणले 1,22,00,00,000, नेपाल टेलिकमले 92,00,00,000, सूर्य नेपालले 92,00,00,000, एनसेलले 82,00,00,000 कर तिरेको ठूला करदाताको कार्यालयले जनाएको छ। जेठ महिनामा सुस्त रहेको राजस्व संकलनको गति असार महिना शुरू भएपछि बढ़ेको छ। असार 7 गतेसम्म 18 अर्ब भन्दा बढ़ी कर संकलन भइसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद बहादुर सिंहले जानकारी दिनुभयो। कानूनी रूपमा तत्कालै कर तिर्न नपर्ने भए पनि बैंकर संघले कर तिरेर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आन्तरिक बैठक गरेर कर बुझाउन आफ्ना सदस्यहरूलाई आग्रह गरेका छन्। यो आग्रहपछि कर तिर्ने माहौल सुधार भएको छ। यो महिनाका लागि आन्तरिक राजस्व विभागको कर संकलनको लक्ष्य 82 अर्ब रहेको छ भने ठूला करदाता कार्यालयको लक्ष्य 34 अर्ब रहेको छ। नेपाली बजारमा सोमबार सुनको भाव बढ़ेर 91,000 प्रति तोला पुगेको छ। सोमबारका लागि निर्धारण गरिएको सुनको भाव हालसम्म सबैभन्दा धेरै भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रति तोला 91,000 र तेजाबी सुनका लागि 90,565 रुपियाँ तोकिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकीकृत कोषको स्थापना गर्ने भएको छ। खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नका लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जीले बताउनुभयो। कास्की जिल्ला तेकान्दो संघको आयोजनामा भएको डोजाङ प्रमुखलाई राहत तथा संघका पदाधिकारी तथा सल्लाहकारहरूलाई कोरोना बीमा कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख जीले कोषको निश्चित मापदण्ड तयार गरेर अघि बढ्ने र त्यसको शुरूआत महानगरले गर्ने जानकारी दिनुभयो। अबको खेलकुद निर्वाहमुखी नभई व्यवसायमुखी खेलकुद हुनुपर्नेमा जोड़ दिँदै प्रमुख जीले खेलकुदले पर्यटन प्रवर्धन गर्ने भएकोले पर्यटनबाट आउने केही स्रोत पनि उक्त कोषमा आउने वातावरण बनाउनु पर्ने बताउनुभयो। कास्की जिल्ला तेकान्दो संघले आफ्ना माताहतका डुजाङ प्रमुखलाई राहतसँगै कास्की जिल्ला तेक्यान्दो संघका पदाधिकारी तथा सल्लाहकारहरूलाई COVID-19 बीमा गरेको छ। COVID-19 महामारीका कारण करिब 3 महिनादेखि अवरुद्ध बनेका पोखराका 14 तेक्यान्दो डुजाङ प्रमुखहरूलाई राहत स्वरूप नगद 10,000 प्रदान गरेको हो भने 20 जनालाई 1,00,000 बराबरको कोरोना बीमा समेत गरेको छ। गण्डकी
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर सामान्य बदलिरही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशमा सामान्य बदलिरही बाँकी प्रदेशहरूमा पूर्ण बदलिरहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश एक, प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि दिउँसो देशभर सामान्य बदलिरही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटै विधेयक पारित। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्वारा कोविड 19 महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे सम्बन्धित पक्षसँग छलफल। आज थप 370 कोरोना भाइरस संक्रमण मुक्त। नेपालमा संक्रमण मुक्त भई घर फर्कनेको संख्या 2142। आज थप 535 कोरोना भाइरस संक्रमण पुष्टि। अहिलेकै दरमा संक्रमण बढ़दै गए। भदौ 2 गतेसम्ममा 40,000 संक्रमित पुग्ने स्वास्थ्य मन्त्रालयको आकलन। असारको पहिलो हप्तामा करिब 18 अर्ब रूपियाँ कर संकलन। पाल्पाको सम्बुबारीमा पहिरोले तीनवटा सवारी साधन बगाउँदा 2 मृत्यु 1 घाइते। र कोरोना भाइरसको संक्रमणका कारण हाताहातीको संख्यामा कमी आए पनि महामारी अझै नसकिएको भन्दै विश्व स्वास्थ्य संगठनद्वारा सजगता अपनाउन अपील। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।